यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाको हिजोको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 सर्वसम्मतिले स्वीकृत। विधेयक स्वीकृत भएसँगै आवश्यक संशोधन पेश गर्न सांसदहरूलाई 72 घण्टाको समय सीमा। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूद्वारा जवाफ। अन्तर्राष्ट्रिय सम्बन्धका आधारलाई केन्द्रबिन्दुमा राखी नवीन प्रविधिको माध्यमबाट नेपालले परराष्ट्र नीति सञ्चालन गर्ने परराष्ट्र मन्त्री प्रदीप गिमालीको भनाई। हिजो थप 96 जना कोरोना संक्रमित निको भई घर फर्किए। मुलुकमा संक्रमितको संख्या 4085 पुग्यो। र विश्वभर हालसम्म 4,13,000 कोरोना संक्रमितको मृत्यु। कोरोनाको महामारी नियन्त्रणमा सबैलाई गम्भीर हुन विश्व स्वास्थ्य संगठनको आह्वान। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको हिजोको बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथि सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएकाले बैठकले प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रस्ताव स्वीकृत भएसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरूलाई हिजोदेखि 72 घण्टाको समय उपलब्ध भएको छ। नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077मा विचार गरियोस् भनी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा आम्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। मन्त्री तुम्बा आम्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकोमा खुशी व्यक्त गर्दै संविधान संशोधनसँग जोड़िएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताउनुभयो। मन्त्री तुम्बा आम्फेले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिन्हका लागि संशोधन ल्याइएको र यसमा सबै दल र सांसद एक ठाउँमा उभिएकाले सबै नेपाली नै खुशी भएको उल्लेख गर्नुभयो। उहाँले नेपालले नेपाली भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्ने दृढ़ता पनि व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2077 अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथिको छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। हिजोको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह, रक्षा, अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिनुभएको थियो। बैठकमा उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले नेपालको अन्तर्राष्ट्रिय सीमाको निश्चित दूरीभित्र रहेर निरन्तर रूपमा सिमानाको सुरक्षा र निगरानी गर्दै आएको बताउनुभयो। मन्त्रालयगत छलफलमा उठेका विषयहरूको जवाफ दिनुहुँदै उप प्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रचलन अनुसार सामान्य अवस्थामा सिमानाको निगरानी गर्ने कार्य अर्धसैनिकले गर्ने प्रचलन अनुसार सशस्त्र प्रहरी बल नेपालले गर्दै आएको बताउनुभयो। उप प्रधानमन्त्री पोखरेलले नेपाली सेनाले सुरक्षाका अतिरिक्त विकास निर्माणका र राष्ट्रिय गौरवका आयोजनाहरू, मुख्य सड़कहरू निर्माण तथा राष्ट्रिय निकुञ्जहरूको सुरक्षाको काम सरकारले दिएको जिम्मेवारी अनुसार गरिरहेको समेत उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले स्वास्थ्य, कृषि, श्रम, शिक्षा, खानेपानी र महिला मन्त्रालयको बजेट सामान्यदेखि उल्लेख्य रूपमा वृद्धि गरिएको बताउनु भएको छ। विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर खतिवड़ाले कोरोना संक्रमणका कारण राजस्वको आधार संकुचित भएकाले आगामी आर्थिक वर्षको विनियोजन चालू आर्थिक वर्षको भन्दा पनि कम गर्नु परेको स्पष्ट पार्नुभयो। उहाँले दायित्व सिर्जना भएका र चालू भई आगामी वर्षमा नै समाप्त गर्न सक्ने योजनाहरूमा रकम विनियोजन गरिएको भए पनि भौतिक पूर्वाधार निर्माणतर्फका केही मन्त्रालयहरूको रकम कटौती समेत गरिएको जानकारी दिनुभयो। उहाँले मापदण्ड निर्धारण गरेर सबै निर्वाचन क्षेत्रमा सन्तुलन कायम गर्ने गरी रकम विनियोजन गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले बजेटको आकार 4% घट्ने र राजस्व 9% कमी हुने अनुमान गरिए पनि प्रदेश र स्थानीय तहको बजेट नघटाइएको स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले बजेटमा राखिएको एमसीसीको रकमको विषयमा सांसदहरूले उठाएका प्रश्नमा सम्बन्ध बिगार्ने भन्दा पनि एमसीसीको विषयमा संसदमा छलफल चलाउनुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका अर्थमन्त्री डाक्टर खतिवड़ाले साइबर अपराध नियन्त्रण गर्न संचार मन्त्रालयमा साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना गरिएको र त्यसको माताहतमा डिजिटल नेपालको प्रक्रिया अगाडि बढ़ाउने गरी काम भइरहेको जानकारी पनि गराउनुभयो। उहाँले सूचना, संचार र मीडिया काउन्सिलसँग सम्बन्धित कानूनहरू बनिरहेको अवस्थामा थप छलफल गरेर संसदमा विचाराधीन कानूनहरूबाट अहिलेको सूचना प्रविधिको विकासलाई रोकेर होइन त्यसलाई व्यवस्थित गरेर जवाफदेही बनाउँदै लैजानुपर्ने बताउनुभयो। उहाँले अग्रपंक्तिमा खटिने आम संचार कर्मीहरूबाट संक्रमणको जोखिम नहोस् भनी आवश्यक स्वास्थ्य सामग्री व्यवस्था गर्ने र सरकारले शुरू गरेको कोरोना बीमामा जोड्ने गरी अगाडि बढ़ेको समेत जानकारी दिनुभयो। त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको महत्वपूर्ण दायित्वबाट सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो। विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै शिक्षा मन्त्री पोखरेलले सामाजिक उत्तरदायित्व अन्तर्गत निजी विद्यालयले गर्ने सहयोगलाई कोष मार्फत सार्वजनिक विद्यालयको भौतिक विकासमा खर्च भने गर्न सकिने जानकारी दिनुभयो। मन्त्री पोखरेलले कोविड 19ले परम्परागत शिक्षा क्षेत्रको विकल्पमा प्राप्त भएको अवसरलाई सरकारले अधिकतम प्रयोग गर्ने पनि बताउनुभयो। उहाँले शैक्षिक वर्षलाई क्षति हुन नदिने तर्फ सरकार संवेदनशील रहेको जानकारी दिनुहुँदै अन्यलमा भएका परीक्षाहरू केही ढिलाइ गरेर भए पनि लिने र वैकल्पिक माध्यमबाट शिक्षा प्रणालीलाई सुचारू गरिने बताउनुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गिमालीले प्रतिकूल अवस्थामा पनि अन्तर्राष्ट्रिय सम्बन्धका आधारलाई केन्द्रबिन्दुमा राखी नवीन प्रविधिको माध्यमबाट नेपालले परराष्ट्र नीति सञ्चालन गर्ने बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका विषयहरूको जवाब दिनुहुँदै परराष्ट्र मन्त्री गिमालीले नवीन प्रविधिको माध्यमबाट सञ्चालन हुने नेपालको परराष्ट्र नीति मार्फत नेपालको राष्ट्रिय हित प्राप्तिमा कटिबद्ध रहने प्रतिबद्धता समेत जनाउनुभयो। परराष्ट्र मन्त्री गिमालीले स्थापित र मान्ने अन्तर्राष्ट्रिय प्रचलनलाई मनन गर्दै सम्बद्ध सबै पक्षले कूटनीतिक आचार संहितालाई निष्ठापूर्वक पालना गर्न परराष्ट्र मामिला तथा कूटनीतिक सम्बन्धका विषयमा सार्वजनिक रूपमा विचार र धारणा व्यक्त गर्न सबैलाई संवेदनशीलतालाई ध्यानमा राख्न आग्रह समेत गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले देशभित्र विद्युत आपूर्ति व्यवस्थाका लागि प्रसारण लाइन विस्तारमा पर्याप्त रकम विनियोजन गरिएको जानकारी दिनुभएको छ। विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै ऊर्जा मन्त्री पुनले मुलुकमा कुल विद्युत उत्पादन जडित क्षमता 1386 मेगावाट पुगेको जानकारी गराउँदै आगामी आर्थिक वर्षमा करिब 1300 मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने बताउनुभयो। उहाँले सिंचाई सुविधा भरपर्दो नभएका तराईका जिल्लाहरूमा रोजगार उन्मुख समृद्ध तराई मधेस कार्यक्रमका लागि उल्लेख्य रकम विनियोजन गरिएको जानकारी समेत दिनुभयो। त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीले संघ प्रदेश र स्थानीय तहबीच समन्वय गर्न मन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै मन्त्री त्रिपाठीले समानीकरण अनुदानको रकम कोविड 19सँग लड्नका लागि प्रयोग गरिएको बताउनुभयो। उहाँले संसदीय विकास कोषलाई स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमको रूपमा विकास गरिएको समेत उल्लेख गर्नुभयो। सामान्य प्रशासन मन्त्री त्रिपाठीले कर्मचारी व्यवस्थापनका लागि आवश्यक निजामती विधेयक छलफलमा रहेको उल्लेख गर्नुभयो। त्यसअघि प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमा समय माग गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाको महामारीमा लकडाउनका कारण भोकबाट मर्ने, आत्महत्या गर्ने, दीर्घ रोगीले उपचार नपाउने, अस्पताल जान नपाएर गर्भवतीको मृत्यु हुने लगायत घटना भएका भन्दै सरकार यस विषयमा मौन बस्न नमिल्ने बताउनुभयो। सांसद थापाले कोरोना नियन्त्रणमा गरिएको खर्चको विवरण संसदलाई जानकारी गराउन सरकारसँग माग समेत गर्नुभयो। बैठकमा सांसद छविलाल विश्वकर्माले रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर 10 मैना हावा स्थित गंगादेवी पशु फार्ममा गएर सोमबार राति 5 जनाको विभत्स हत्या भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले मृतकहरू उक्त फर्ममा कार्यरत मजदूर भएका बताउँदै घटनाको छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन र पीड़ितको परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो। यस्तै सांसद सूर्यनारायण यादवले वैशाख 6 गते सप्तरीका कृष्ण कुमार यादव कामको सिलसिलामा सुनसरीको भण्टाबारी गएको समयमा प्रहरीले नियन्त्रणमा लिई कृत्रिम प्रमाण खड़ा गरी यातना दिइरहेको र परिवारका सदस्यहरूलाई समेत भेट्न नदिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकको विशेष समयमा बोल्ने सांसदहरूले कोरोना महामारी लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले कोरोना महामारीमा सरकारले जिम्मेवार तरिकाले कार्य गर्न नसकेको आरोप लगाउँदै आर्थिक क्षेत्रलाई चलायमान गराउन सरकारको ध्यान नगएको बताउनुभयो। सांसदहरूले रूपन्देहीमा 5 जनाको हत्या भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्दै कोरोना संक्रमितको हेरचाह र राहतको अनियमितता राहतमा अनियमितता नहोस् भनी सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रतिलिपि अधिकार संशोधन विधेयक 2076 सभा समक्ष प्रस्तुत गर्नुभएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको स्ट्याण्डर्ड नाप तौल विधेयक 2076 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 3 बजे बस्नेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। हिजो थप 96 जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किएसँगै नेपालमा हालसम्म कोरोना मुक्त भई घर फर्कनेको कुल संख्या 584 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थप 8 जना महिला र 88 जना पुरूष कोरोना मुक्त भएको हिजो जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 15 पुगेको पनि बताउनुभयो। प्रवक्ता डाक्टर गौतमले कोरोना भाइरस संक्रमण पुष्टि भएका चितवन भरतपुर महानगरपालिका वडा नम्बर 11 एकजना पुरूषको हिजो निधन भएपछि मृतकको संख्या 15 पुगेको जानकारी दिनुभयो। मृतक पुरूषमा ज्वरो, निमोनिया, प्रेसर र सुगरको समस्या समेत रहेको उहाँले बताउनुभयो। त्यस्तै हिजो थप 323 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 4085 पुगेको छ। नेपालमा हालसम्म 72 जिल्लाका 3798 जना पुरूष र 277 जना महिलामा संक्रमण पुष्टि भएको हो। प्रवक्ता डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार हिजो इलाम जिल्लामा पनि संक्रमण भेटिएको हो। सर्वोच्च अदालतले लकडाउनका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू डाक्टर आनन्द मोहन भट्टराई र सुषमलता माथेमाको संयुक्त इजलासले कोरोना भाइरसको महामारीका बेलामा खास गरी सुत्केरी, गर्भवती वा ससाना बालबालिकाको ध्यान दिन अन्तरिम आदेश जारी गरेको हो। गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक महामारीका समयमा जोखिममा परेको उल्लेख गर्दै अधिवक्ता रोशनी पौडेल लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनवाईमा अदालतले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन भनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रिय स्तरको मापदण्डको मान्यता पाएको छ। अन्तर्राष्ट्रिय गुणस्तर संगठन आईएसओले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयताका आधारमा आईएसओ प्रमाणपत्र प्रदान गरेको हो। नेपालस्थित संगठनका प्रतिनिधि डाक्टर सीताराम जोशीले प्रयोगशालाका निर्देशक डाक्टर रूना झालाई हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको लड़ाई लड़िरहेका बेला सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु खुशीको विषय भएको बताउनुभयो। कोरोना महामारीको प्रभावकारी नियन्त्रणका लागि प्रदेश नम्बर 2 सरकारले 4 रियल टाइम पीसीआर मेसिन तथा 50,000 भीटीएम सहितको स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेको छ। प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिको बैठकले हाल पीसीआर मेसिन सञ्चालनमा रहेको प्रादेशिक प्रयोगशाला जनकपुर, बीरगंज र राजविराजको ल्याबमा, एक एकवटा र रौतहटको सदरमुकाम गौरमा अवस्थित जिल्ला अस्पतालमा नयाँ ल्याब सञ्चालन गरेर 4 पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ। समितिले परीक्षण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा करिब 1 अर्ब मूल्य बराबरको क्षति भएको छ। लकडाउनका कारण तरकारी, कुखुरा उत्पादन तथा बिक्री, दुग्धजन्य पदार्थ, माछा मासु लगायतका क्षेत्रमा गरी अहिलेसम्म करिब 1 अर्ब रूपियाँ बराबरको क्षति भएको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेश्वर प्रसाद शर्माले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निषादको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो शोक वक्तव्य जारी गर्नुभई स्वर्गीय निषाद इमान्दार एवं देश र जनताप्रति निष्ठावान व्यक्तिको रूपमा रहेको बताउनु भएको छ। मृगौला सम्बन्धी समस्याबाट पीड़ित निषादको उपचारकै क्रममा हिजो दिउँसो वीरगंज स्थित नेशनल मेडिकल कलेजमा 65 वर्षको उमेरमा निधन भएको हो। यसअघि प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको मन्त्री परिषदमा मधेस समता पार्टीका तर्फबाट निषाद उद्योग राज्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो। रूपन्देहीको तिलोत्तमा नगरपालिका 10 कान्छी बजार नजिकै मैनहवा गाउँको एउटा गाई फर्ममा सोमबार राति 5 जनाको सामूहिक हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। हत्या गरिएकामा एक महिला र 4 पुरूष छन्। घटनास्थल नजिकै भेटिएका सोही फार्ममा कार्यरत झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिनुभयो। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण कतिपय व्यक्तिमा मानसिक समस्या देखिने भएकाले यस्ता समस्या हुन नदिनका लागि सन्तुलित भोजन गर्नुपर्ने र परिवारसँग रमाएर समय बिताउनु पर्ने मनोविदहरूको सुझाव रहेको छ। संवाददाता बालिका मादेनको यो रिपोर्ट।
लकडाउनका कारण अधिकांशको रोजगारी गुमेको र व्यापार व्यवसाय तथा उद्योग धन्दा ठप्प भएपछिको प्रतिकूल परिस्थितिले कतिपयले आर्थिक सामाजिक सँगै मानसिक तनाव झेल्नु परिरहेको छ। कोरोना संक्रमणका कारण परिवर्तित जीवनशैलीले गर्दा बालबालिका युवा ज्येष्ठ नागरिक लगायत जुनसुकै उमेरका मानिसमा पनि शारीरिक तथा मानसिक समस्या हुन सक्ने उत्तिकै खतरा रहेको मनोचिकित्सकहरू बताउँछन्। संक्रमण हुने चिन्तासँगै घरमै रहनुपर्ने अवस्थामा कस्ता मानसिक समस्या देखा पर्छन् त मनोविश्लेषक बासु आचार्य।
एन्जाइटी हुन्छ, एडजस्ट हुनै नसक्ने समस्या, अहिले संक्रमित भइसके कि ला अब ट्रिटमेन्ट गर्न जाने कहाँ जाने तर्यो कि सर्यो कि भन्ने पेनिक हुन्छ, अनिन्द्रा लाग्न सक्छ, यिनै प्रब्लमले चाहिँ मान्छेलाई गाह्रो सक्ने सम्भावना बढी छ।
कोरोना संक्रमणका कारण असहज परिस्थिति खडा भए पनि यसलाई अवसरका रूपमा लिएर शारीरिक मात्र नभई मानसिक तनाव डर त्रास र चिन्ताबाट मुक्त हुन योग ध्यान गर्न सुझाव दिनुहुन्छ योग गुरु ललित शंकर योगी।
योगासन प्राणायाम ध्यान साधना आराधना उपासना गरौं जसले हरेक मान्छेको शरीरभित्र ऊर्जा शक्तिको जागृत गरेर ज्ञान ध्यान सद्बुद्धि सत्चरित्रको जागृत गरेर हरेक समस्याहरूलाई बडो सरल ढंगले समाधान गर्ने शक्ति र भक्ति हामीलाई प्राप्त हुन्छ। म्युजिक बजाउनुहोस्, मजाले नाच्नुहोस्, गाउनुहोस्, रमाइलो गर्नुहोस्, यसो गर्नाले हाम्रो इम्युन सिस्टम एकदमै जागृत हुन्छ, कुनै तनाव चिन्ताले हामीलाई दूर दूर तक छोड्न सक्दैन।
अहिलेको असहज अवस्थामा डर लाग्ने, चिन्ता गरिरहने, निन्द्रा नपर्ने, एन्जाइटी हुने जस्ता समस्या हुन सक्ने भएकाले यस्ता समस्याबाट बच्न सन्तुलित भोजन साथै परिवारसँग रमाइलो गरेर समय बिताउने र नकारात्मक चिन्तनबाट टाढा रहनुपर्ने बताउनुहुन्छ मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका चिकित्सा मनोविद सुजिता बनियान।
कसरी समय कसरी बिताउने भन्ने कुरा थाहा नभएर पनि कतिलाई समस्या भइरहेको हुन्छ। सकेसम्म 6-8 घण्टा मजाले निदाउने, भोजनलाई चाहिँ अलिकति सन्तुलित बनाउने, परिवारको शान्तितामा चाहिँ रहनु एकदम जरुरी छ। बितेका कुराहरूको बारे कुरा गर्ने, रमाइलो क्षणहरू सम्झिने, आफूलाई रमाइलो लाग्ने कुराहरूमा चाहिँ दिनभरिमा केही समय चाहिँ बिताउनु एकदम जरुरी रहन्छ।
मानसिक समस्या संवेगात्मक समस्या पनि हो। मानसिक समस्याबाट बस्न सन्तुलित भोजन, घरमै रही परिवारसँगै रमाइलो गर्नका साथै नकारात्मक कुराहरूबाट टाढा रहने कुरामा सबैले ध्यान पुर्याउन आवश्यक छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
कैलालीको घोडाघोडी नगरपालिका 1 सुखडमा जीपको ठक्करबाट 2 जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम गइरहेको 28-6-2100 नम्बरको जीपले ठक्कर दिँदा घोडाघोडी नगरपालिका 1 जनकपुर बस्ने 26 वर्षीय सुनिया चौधरी र उनका 5 वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनामा 2 जना घाइते भएका छन्। रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिनुभएको छ। कार्यकारी निर्देशक कार्कीले संचार तथा सूचना प्रविधि मन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो राजीनामा पेश गर्नुभएको जानकारी दिनुभयो। 2069 साल मक्सिरदेखि पहिलो कार्यकालको 4 वर्ष पूरा गरी 2073 माघदेखि पुनः 4 वर्षका लागि नियुक्त हुनुभएकामा करिब 7 महिना बाँकी रहँदा कार्यकारी निर्देशक कार्कीले हिजो स्वेच्छाले पदबाट राजीनामा दिनुभएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका तत्कालीन सर्वेक्षक राजेन्द्र काफले विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 2054 पुष एक गतेदेखि 2076 वैशाख 30 गतेसम्मको अवधिमा उनले 5,73,27,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको दावीसहित अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। काफ्लेले जागिरको अवधिमा भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा 33 कित्ता भन्दा बढ़ी जग्गा खरिद गर्दा रजिस्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्यून रकम देखाई जग्गा धनीहरूबाट वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा विक्रेताको बयान र ब्याङ्क स्टेटमेन्टबाट पुष्टि देखिएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। इलामका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिन थालेपछि किसान चिन्तित बनेका छन्। इलामको सन्दकपुर गाउँपालिका र अन्य पालिकाहरूमा फौजी किराको प्रकोप देखिन थालेपछि किसान चिन्तित बनेका हुन्। इलामबाट संवाददाता राजकुमार दाहालको यो रिपोर्ट।
इलामका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएको छ। घुर्ने बेला भएको मकैमा फौजी किराको आक्रमणले मकै ओइलिन थालेपछि किसान निकै चिन्तित भएका छन्। किसान गायत्री काफले:
पहाड़ी भूभागको मुख्य बाली मकैमा फौजी किराको संक्रमणले मकै बाली नष्ट भइरहेको अवस्था छ। बाली सफा पारिदिएपछि आगामी वर्ष खाद्य संकट आउने निश्चित छ।
फौजी किराको आक्रमण बढ्न थालेपछि मकै उत्पादनमा भारी गिरावट आउन सक्ने सम्भावना भएको छ। फौजी किरा कस्तो किरा हो त? सूर्योदय नगरपालिका कृषि शाखा प्रमुख नारायण लम्साल:
यो फौजी किरा भनेको चाहिँ पुतली समूहको हो र यसले मकै मात्र नभएर 80 प्रकारका पालिलाले यसले हानिक्षण गर्छ। आक्रामक तरिकाले नै फैलिने गरेको हुनाले यो निकै नै हानिकारक छ।
रातमा सक्रिय हुने यो किरा एक रातमा 100 किलोमिटरसम्म यात्रा गर्न सक्छन्। अहिले पालिकाहरूले किसानलाई यसको रोकथामको लागि कीटनाशक विषादी पनि वितरण गरिरहेका छन्। फौजी किरालाई घरायसी उपायबाट पनि केही हदसम्म नियन्त्रण गर्न भने सकिने बताउनुहुन्छ रुङ गाउँपालिकाका कृषि प्राविधिक मोहन अधिकारी।
प्राथमिक उपचारमा चाहिँ हामीले घरायसी तरिकाले काठको धुलो माटो खरानी प्रयोग गर्न सकिन्छ। साथै सुरुमा अब कम्ती अवस्थामा छ भने हातले टिपेर मार्ने भौतिक तरिकाबाट अथवा फनेल ट्र्यापमा पारेर पनि मार्न सकिन्छ मोहिनी पासोको रूपमा, र जैविक तरिकाबाट निमको विषादी हप्ताको दुईचोटि स्प्रे गर्नाले नियन्त्रण गर्न सकिन्छ। अनि केही उपाय नचलेमा अन्तिममा हामीले पोइजन पनि चलाउनु पर्ने हुन्छ।
कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्त:
इलाम जिल्लाको सन्दकपुरमा बढी देखिएको छ। रोगमा सूर्योदयमा धेरै छ होइन, माई र चुलाचुलीमा पनि व्यापक देखेको छ। त्यसैले यसको निकै नै क्षति पुर्याएको देखिन्छ यो साल।
किसानको लागि चिन्ता भनेको फौजी किराको समयमै रोकथाम गर्न नसक्ने हो भने यसले सबै मकै बालीमा नोक्सान पुर्याउने खतरा पनि छ। रेडियो नेपालका लागि राजकुमार दाहाल, इलाम।
अब के अन्तर्राष्ट्रिय समाचार। विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर कुल संक्रमित मध्ये मृत्यु हुनेको संख्या 4,13,000 पुगेको छ। विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या 73,12,000 नागेको छ भने संक्रमित मध्ये 35,97,000 भन्दा बढ़ी स्वस्थ भई घर फर्किएका छन्। कोरोना भाइरसको अत्याधिक मार झेलिरहेको अमेरिकामा हालसम्म 20,45,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 1,14,000 भन्दा बढ़ीको मृत्यु भएको छ। भारतमा 2,76,000 बढ़ी संक्रमित भएका छन्। संक्रमणका कारण 7,750 जनाले ज्यान गुमाएका छन्। भारतमा पछिल्लो 24 घण्टामा 277 जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। त्यसैगरी पाकिस्तानमा संक्रमितको दर बढ़िरहेको छ। पाकिस्तानमा हालसम्म 1,08,300 बढ़ी संक्रमित भएका छन् भने 2,172 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीको अवस्था विश्वभरि नै नराम्ररी अघि बढ़िरहेको बताउँदै महामारी नियन्त्रणका लागि सबैलाई यसप्रति गम्भीर हुन आह्वान गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख टेड्रोस घेब्रेयेससले युरोपमा महामारी नियन्त्रणमा केही सफलता हासिल भए पनि विश्वभर अवस्था झन बिग्रिरहेको बताउनुभयो। उहाँले अमेरिकी महादेश र दक्षिण एसिया अहिले जोखिमको केन्द्रबिन्दु बनेको पनि उल्लेख गर्नुभयो। कोरोना भाइरस महामारीलाई नियन्त्रणमा लिन सफल भएपछि न्यूजील्याण्डमा यसअघिका सबै निषेध खुल्ला गरिएको छ। न्यूजील्याण्डको पछिल्लो कोरोना संक्रमित पनि निको भइसकेपछि सरकारले आवागमन, पसल व्यवसाय र सम्पूर्ण गतिविधिलाई पहिले झैं सञ्चालन गर्न दिने निर्णय गरेको हो। उत्तर कोरियाले आफ्ना विरूद्ध दक्षिण कोरियाली भूमिबाट भड्काउने गतिविधि नरोकिएको भन्दै दुई देश बीचको सबै संचार सम्पर्क भंग गरेको छ। चीनको दक्षिण पश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढ़ी र डुबानका कारण कम्तीमा 8 जनाको मृत्यु भएको स्थानीय विपद व्यवस्थापन विभागले जनाएको छ। वर्षाका कारण 2,15,000 भन्दा बढ़ी व्यक्ति प्रभावित बनेको स्थानीय प्रशासनले जनाएको छ। वर्षाका कारण कम्तीमा 8 शहर प्रभावित भएको छ भने हजारौं नागरिकलाई सुरक्षित स्थलतर्फ सारिएको छ। बाढ़ीका कारण कम्तीमा 10,700 हेक्टर जमीनको खेतीबाली र 2,866 घरहरूमा क्षति पुगेको बताइएको छ। अब मौसम। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाड़ीमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सामान्यतया नेपालको पूर्वी भूभागमा 10 जूनमा मनसून शुरू हुने भए पनि यो वर्ष मनसून शुरू हुन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशको प्रदेश 1 बागमती गण्डकी र प्रदेश 5मा सामान्य बदली रही यी प्रदेशका केही स्थानमा र प्रदेश 2 कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघगर्जन सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रतिनिधि सभाको हिजोको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 सर्वसम्मतिले स्वीकृत। विधेयक स्वीकृत भएसँगै आवश्यक संशोधन पेश गर्न सांसदहरूलाई 72 घण्टाको समय सीमा। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूद्वारा जवाफ। अन्तर्राष्ट्रिय सम्बन्धका आधारलाई केन्द्रबिन्दुमा राखी नवीन प्रविधिको माध्यमबाट नेपालले परराष्ट्र नीति सञ्चालन गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार गिमालीको भनाई। हिजो थप 96 जना कोरोना संक्रमित निको भई घर फर्किए, मुलुकमा संक्रमितको संख्या 4,085 पुग्यो। र विश्वभर हालसम्म 4,13,000 कोरोना संक्रमितको मृत्यु। कोरोनाको महामारी नियन्त्रणमा सबैलाई गम्भीर हुन विश्व स्वास्थ्य संगठनको आह्वान। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।